मेरो स्कुले जीवनमा मैले दुईवटा विषयलाई एकदमै घृणा गर्ने गर्थे, इतिहास र गणित विषयलाई। मलाई थाहा छ तपाईँहरूमध्ये कतिजनाको यो एकदमै फेभरेट विषय होला। मैले यसकारण घृणा गर्थे किनकि मेरो जीवनमा यी दुवै विषयहरूको कुनै खासै सान्दर्भिकता मैले देखिनँ। मलाई इतिहासकार अथवा इन्जिनियर दुवै बन्नु थिएन। मेरो लागि ती दुवै सब्जेक्टहरू विषयहरू केवल नाम र नम्बरको मात्र थियो, त्योभन्दा बढी थिएन। र मलाई ती नामहरू, नम्बरहरू, डेट्सहरू, मितिहरू कण्ठस्थ पार्न एकदमै गाह्रो हुन्थ्यो। तर कुराहरू बदलिन्छ, होइन, थिङ्स चेन्ज। म पनि बदलिएको छु। आज मलाई इतिहासलाई म माया गर्न सिकिरहेको छु। तर गणित विषयलाई भने म आज पनि घृणा गर्दछु। गणित विषयप्रति मेरो प्रेम कति पनि पलाएको छैन। तर इतिहास भन्ने विषय, इतिहास विषयप्रति मेरो निकै नै झुकाव भएको म थाहा गर्छु। मैले पढ्ने हरेक नामहरू, मितिहरू कण्ठस्थ पार्न नसके तापनि म इतिहास अध्ययन गर्न मन पराउँछु, किनकि मैले बुझेको छु, अब मैले बुझेको छु कि इतिहास यो खालि नाम र सङ्ख्याको बारेमा मात्र होइन रहेछ। इतिहासको सम्बन्ध त परमेश्वरसँग जोडिएको रहेछ। इतिहास परमेश्वरको कथा हो। हिस्ट्री इज हिज स्टोरी, परमेश्वरको कथा हो। इतिहासले हामीलाई अघिका पुस्ताहरूमा परमेश्वरले गर्नुभएको कामहरूको बारेमा बताउँदो रहेछ भन्ने कुरा मैले जानेको छु। त्यसैले अबको पाँच हप्तासम्म हामी सुधारवादको इतिहासलाई विचार गर्नेछौँ। सुधारवादको इतिहासलाई, एक समय इतिहास घृणा गर्ने व्यक्ति, म आजबाट तपाईँलाई इतिहासको बारेमा सिकाउँदैछु। सो सुधारवादको इतिहासलाई विचार गर्दैछौँ, विशेष गरी पाँच आधारभूत सिद्धान्त, जसलाई सुधारवादको पाँच सोलाज अथवा केवलहरू भनिन्छ। फाइभ सोलाज सुन्नु भएको छ होला, होइन? यदि तपाईँ सुधारवाद शब्द, यी सोलाहरू, यी शब्दावलीहरूप्रति तपाईँ त्यति परिचित हुन्न भने, एकदम नयाँ तपाईँलाई लागिरहेको छ भने चिन्ता नगर्नुहोस्, तपाईँले बिस्तारै यसलाई बुझ्नुहुनेछ। सो सुधारवादले रोमन क्याथोलिक चर्चको शिक्षा र अभ्यासको विरुद्धमा भएको 16 शताब्दीको आन्दोलनलाई जनाउँदछ। यो एक क्रान्ति थियो भन्दा खासै फरक नपर्ला। र यो रोमन क्याथोलिक चर्चको केवल झुटो शिक्षाको विरुद्धमा गरिएको क्रान्ति मात्र थिएन, तर साँचो शिक्षाको पक्षमा गरिएको क्रान्ति पनि थियो। क्रान्ति जहिले पनि विरुद्धमा हुन्छ र क्रान्ति जहिले पनि पक्षमा हुन्छ। सायद तपाईँले मार्टिन लुथरको नाम त सुन्नुभएको छ होला, धेरैजना मार्टिन लुथरको नामसँग परिचित हुनुहुन्छ। र मार्टिन लुथर सुधारवादको नयाँ एउटा नायक हुनुहुन्थ्यो, सुधारवादको उहाँ हिरो हुनुहुन्थ्यो। सायद तपाईँ सोच्न सक्नुहुन्छ कि अहिले आएर हामीले किन सुधारवादको बारेमा अध्ययन गर्नुपर्ने भयो, सुधारवादको बारेमा अध्ययन गर्नुपर्ने जरुरी के छ। मेरो एउटै जवाफ हुनेछ, किनकि सुधारवादको कथा हाम्रो कथा हो। 16 शताब्दीमा आएर चर्चले बाटो बिराएको थियो, चर्च परमेश्वरको वचनबाट तर्किएर गएको थियो, सुसमाचार हराएर गएको थियो, तर परमेश्वरले चर्चलाई सही ट्र्याकमा फर्काएर ल्याउनु भयो। परमेश्वरले चर्चलाई बाइबलमा फर्काउनु भयो, सुधारवाद अरू केही नभएर बाइबलमा फर्किने विषयमा। इट्स अबाउट रिटर्निङ टु द बाइबल, ब्याक टु द बाइबल। र परमेश्वरले चर्चलाई, उहाँको चर्चलाई फेरि बाइबलमा फर्काउनुभयो, पुनः सुसमाचारको पुनः स्थापना गर्नुभयो। उहाँले यो कसरी गर्नुभयो? र यसको जवाफ हो सुधारवाद। सुधारवाद रेफर्मेसन भन्छ अङ्ग्रेजीमा, रेफर्मेसन, सुधारवाद। अबको पाँच सप्ताहसम्म हामी सुधारवादको पाँच आधारभूत सिद्धान्तहरूबारे विचार गर्नेछौँ, जसलाई पाँच केवलहरू भनेर भनिन्छ। पाँच केवलहरूमा अथवा सोलाहरूमा, सोला स्क्रिप्चुरा अथवा अङ्ग्रेजीमा यसलाई स्क्रिप्चर अलोन भन्छ, नेपालीमा केवल पवित्र शास्त्र अथवा केवल परमेश्वरको वचन, पहिलो सिद्धान्त। र दोस्रो सोलास क्रिस्टस, अङ्ग्रेजीमा यसलाई क्राइस्ट अलोन भन्दछ, नेपालीमा यसलाई केवल ख्रिस्ट। तेस्रो सोला फिडे, एफआइडिई फिडे अथवा फेथ अलोन, यसलाई नेपालीमा केवल विश्वास भन्दछ। र चौथो सोला ग्रासिया अर्थात् ग्रेस अलोन, यसलाई नेपालीमा केवल अनुग्रह भन्दछ। र अन्तिम सोलिडियो ग्लोरिया, यो त सुन्नु भएको छ, सोलिडियो ग्लोरिया धेरैले सुन्नु भएको छ, ग्लोरी टु गड एलोन अथवा केवल परमेश्वरको महिमाको निम्ति केवल परमेश्वरको महिमाको निम्ति यी पाँचवटा केवलहरू केवल धर्मशास्त्र अथवा पवित्र शास्त्र केवल ख्रिस्ट केवल विश्वास केवल अनुग्रह र केवल परमेश्वरको महिमाको निम्ति पाँचवटा केवलहरू हामी पाँच हप्ता लगाएर अध्ययन गरेछौँ र आज हामी केवल पवित्र शास्त्रको विषयमा अध्ययन गर्नेछौँ अथवा हेर्नेछौँ विचार गर्नेछौँ मलाई लाग्छ केवल पवित्र शास्त्र सुनिरहेको वाक्यांश हो तर केवल पवित्र शास्त्र भनेको के हो यसको उत्तर हामी आजको वचनको मूल पाठमा पाउँदछौँ केवल पवित्र शास्त्र हो स्क्रिप्चर अलोन अथवा सोला स्क्रिप्चुराको मिनिङ के हो अर्थ के हो आजको खण्डले हामीलाई बताउँदछ कृपया तपाईँको बाइबलमा दोस्रो तिमोथी 3:10 पठाउनुहोस् दोस्रो तिमोथी 3:10 तपाईँसँग बाइबल छैन भने हामीसँग केही बाइबलहरू छन् पछाडि उपलब्ध छन् तपाईँले एक प्रति लिन सक्नुहुन्छ हामीले केवल पवित्र शास्त्रको बारेमा हेरिरहेको छौँ तर हामीसँग पवित्र शास्त्र हाम्रो काखमा हुन जरुरी छ आफ्नो काखमा पवित्र शास्त्र पल्टाएर तपाईँले मसँगै परमेश्वरको वचन हेर्न सक्नुहुन्छ दोस्रो तिमोथी नयाँ करारमा पर्छ यदि तपाईँलाई भेटाउन गाह्रो भइरहेको छ भने नयाँ करारमा पर्दछौँ यो पछाडि जो नयाँ करारको त बाइबलको लगभग पछाडिको भागमा पर्दछ र तपाईँलाई सजिलोको लागि तपाईँले पछाडिबाट सुरु गर्नुभयो भने तपाईँले यसलाई निकै चाँडै पाउनुहुनेछ प्रकाश हुँदै तपाईँले युहन्ना पत्रुस याकुब हिब्रू हुँदै तपाईँले तिमोथीमा आइपुग्नुहुनेछ दोस्रो तिमोथी 3:10 हामी 14, 15, 16, 17 चारवटा पदहरूलाई हामी हेर्नेछौँ म पाठ गर्नेछु कृपया तपाईँहरू सबैले आफ्नो बाइबलमा हेर्नुहोला तर तिमी चाहिँ आफूले सिकेका र दृढतासँग विश्वास गरेका यी कुराहरूमा लागिरह ती कसबाट सिकेका छौ सो तिमी आफै जान्दछौ तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको र यो सिकाउनलाई अर्थी दिनलाई सच्याउनलाई धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस् केवल पवित्र शास्त्र अथवा सोला स्क्रिप्चुरा अथवा स्क्रिप्चर अलोनको अर्थ के हो जब हामी केवल पवित्र शास्त्र भन्छौँ हामी के भनिरहेको हुन्छौँ हामी तिनवटा कुरा भनिरहेको छौँ पहिलो पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो केवल पवित्र शास्त्र भन्नुको अर्थ केवल पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो र दोस्रो पवित्र शास्त्र हाम्रो पर्याप्त अधिकार हो पवित्र शास्त्र हाम्रो पर्याप्त यथेष्ट काफी अधिकार हो र तेस्रो पवित्र शास्त्र हाम्रो त्रुटिरहित अथवा त्रुटिविहीन अधिकार हो पवित्र शास्त्र हाम्रो त्रुटिविहीन अधिकार हो केवल पवित्र शास्त्र भन्नुले यी तिनवटा कुराहरूलाई जनाउँदछ पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो पवित्र शास्त्र हाम्रो पर्याप्त अधिकार हो र पवित्र शास्त्र हाम्रो त्रुटिरहित अथवा त्रुटिविहीन अधिकार हो द स्क्रिप्चर इज आवर फाइनल अल्टिमेट अथोरिटी द स्क्रिप्चर इज आवर सफिसियन्ट अथोरिटी एन्ड द स्क्रिप्चर इज आवर इनरेंट अथोरिटी काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको विश्वासको सारले जुन अघि भर्खरै हामीले अध्ययन गरेको पाठ गरेका थियौँ पहिलो बुदाले आजको वचनलाई राम्रोसँग सारांशित गर्दछ जुन हामीले अघि भर्खरै अध्ययन गरेका थियौँ उक्त बुदाले पवित्र शास्त्रको अधिकारलाई अथवा अख्तियारलाई पवित्र शास्त्रको पर्याप्ततालाई र पवित्र शास्त्रको त्रुटिविहीनतालाई राम्ररी समेटेको छ त्यसलाई आज विस्तृत रूपमा हेर्दैछौँ र पहिलो हामी हेर्नेछौँ पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो सर्वोच्च अधिकार हो मुख्य अधिकार हो सर्वश्रेष्ठ अधिकार हो आखिरी अधिकार हो पवित्र शास्त्र नै हाम्रो मुख्य सर्वोच्च अन्तिम अधिकार हो अख्तियार हो अनि कुनै पनि अधिकारहरू अख्तियारहरू पवित्र शास्त्रको बराबरीमा राख्न मिल्दैन चर्चको परम्परा मानिसको अनुभव र विचारलाई पवित्र शास्त्रभन्दा माथि उचाल्न मिल्दैन पृथ्वीमा पवित्र शास्त्र समान अरू केही छैन किनकि पवित्र शास्त्र परमेश्वरको वचन हो 5:16 हेर्नुहोस् न दोस्रो तिमोथी 3:10 5:16 के भन्दछ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा भएको हो अथवा परमेश्वरले प्रड्युस गर्नुभएको हो परमेश्वरले ब्रिथ आउट गर्नुभएको हो परमेश्वरले श्वास फेर्नुभएको हो बाइबलमा 66 वटा परमेश्वरको प्रेरणाद्वारा लेखिएका पुस्तकहरू छन् र ती 66 वटा पुस्तकहरू 40 भन्दा धेरै विभिन्न लेखकहरू भिन्न भिन्नै लेखकहरूद्वारा लेखिएका छन्। अगमवक्ताहरूले यसको एक अंश लेखे, राजाहरूले यसको एउटा अंश लेखे, प्रेरितहरूले यसको एउटा अंश लेखे, तर उनीहरूले आफ्नो विचार दर्शन लेखेनन्। दोस्रो पत्रुस एकको बीस पदले एक्काइस पदले यसरी भन्दछ, सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ कि पवित्र धर्मशास्त्रको कुनै अगमबाडी व्यक्तिगत व्याख्याको विषय हुँदैन, किनकि मानिसको इच्छाबाट कुनै अगमबाडी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो, किनकि पवित्र शास्त्र परमेश्वरको वचन हो। चर्च जीवनमा, हाम्रो जीवनमा परमेश्वरको वचन बाहेक अरू कुनै कुराले अन्तिम अधिकारको रूपमा अथवा अख्तियारको रूपमा स्थान लिन मिल्दैन। पवित्र शास्त्र परमेश्वरको वचन हो मित्रहरू। पवित्र शास्त्र अथवा बाइबल मानव आविष्कार होइन। बाइबलको उत्पत्ति परमेश्वरमा भएको, मानिसमा होइन। त्रिएक परमेश्वरको तेस्रो व्यक्ति पवित्र आत्माले मानव लेखकहरूद्वारा परमेश्वरको वचन उत्पन्न गराउनु भयो, प्रड्युस गर्नुभयो, र परमेश्वर नै बाइबलको मुख्य लेखक हुनुहुन्छ। गड इज द मेन अथर अफ बाइबल। सो पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो, किनकि यसमा परमेश्वरको वचन हामी पाउँदछौँ। अधिकार परमेश्वरको वचनबाट आएको छ। त्यसैले जब हामी केवल पवित्र शास्त्र हाम्रो विश्वास हो भने भन्छौँ, हामी सुधारवादीहरूसँग यही पुष्टि गरिरहेका हुन्छौँ कि परमेश्वरको लिखित वचन नै हाम्रो अन्तिम सर्वश्रेष्ठ र सर्वोच्च अधिकार हो। परमेश्वरको वचन भन्दा उच्च अधिकार छैन। हरेक अन्य अधिकारहरू यो परम अधिकारबाट, परमेश्वरको वचनको अधिकारबाट व्युत्पन्न हुन्छ। सबै कुरामा परमेश्वरको वचन नै निर्णायक हुन्छ। फेरि हामी हाम्रो संस्कृति, हाम्रो परम्परा, सन्दर्भले, अनुभवले पवित्र शास्त्रलाई अनुवाद र व्याख्या गर्न मिल्दैन। पवित्र शास्त्रले नै पवित्र शास्त्रको व्याख्या गर्दछ। परमेश्वरको वचनले बरु हाम्रो परम्परा, हाम्रो संस्कृति र सन्दर्भलाई व्याख्या गर्नुपर्दछ। वी डोन्ट इन्टरप्रेट गड्स वर्ड, गड्स वर्ड सुड इन्टरप्रेट अस, किनभने परमेश्वरको वचन परीक्षणमा छैन, हामी परीक्षणमा छौँ। केवल पवित्र शास्त्रको अर्थ यही हो, पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो। जब हामी बाइबलको अधिकारलाई, अख्तियारलाई अस्वीकार गर्छौँ, लुथरले भने चाहिँ, मार्टिन लुथरले भने चाहिँ, हामी मानव पुस्तकहरू र मानव शिक्षकहरूसँग अधिक सन्तुष्ट हुन पुग्छौँ। हामी मानिसका विचारहरू लिएर अति व्यग्र हुन्छौँ, तर परमेश्वरको वचनको सामु एक अपरिचित व्यक्ति बन्न पुग्छौँ। हामीलाई क्याल्भिनले के लेखेको छ, मार्टिन लुथरले के लेखेको छ, फलानाले के लेखेको छ, डिस्कालले के लेखेको छ, सबै कुरा थाहा हुन्छ, तर परमेश्वरको वचनमा के लेखेको छ हामीलाई थाहा हुँदैन। जब हामी परमेश्वरको वचनको अख्तियारलाई हामी बिर्सदछौँ अथवा अस्वीकार गर्दछौँ, जब हामी बाइबलको अख्तियारलाई अथवा अधिकारलाई अस्वीकार गर्छौँ, मानव परम्परा मानक वा मापदण्ड भन्छ जसको आधारमा सबै चिजको मूल्याङ्कन हुन सुरु हुँदछ। बाइबलले के भन्छ कम महत्त्वपूर्ण हुन्छ, र हाम्रो परम्परा र विधानले के भन्छ त्यो धेरै महत्त्वपूर्ण भन्छ। 16 शताब्दीको रोमन क्याथोलिक चर्चको समस्या पनि यही थियो। रोमन क्याथोलिक चर्चले पवित्र शास्त्रको अधिकारलाई पूर्ण रूपमा अस्वीकार नगरे तापनि तिनीहरूले चर्चको परम्परालाई पवित्र शास्त्रसँग एक समान स्तरमा राखेका थिए। उनीहरूका लागि परम्परा र पवित्र शास्त्र दुवै आधिकारिक थिए, समान रूपमा। उनीहरूले परमेश्वरको वचनसँग नमिल्ने किसिमका, परमेश्वरको वचनले नसिकाएका कुराहरू सिकाउन थाले र अभ्यास गर्न थाल्यो। रोमन क्याथोलिकको लागि चर्चको शिर ख्रिस्ट नभएर पोप थियो। पोपले आफैलाई ख्रिस्टको प्रतिनिधि ठान्थे, क्राइस्ट भिकार ठान्थे, र रोमन क्याथोलिक चर्चले कामको आधार हुने धर्मीकरणको बारेमा सिकाउँदथे, कामको आधार हुने धर्मीकरणको बारेमा। पापको क्षमा पुजारीको सामु पाप स्वीकार गरेर वा 10 पटक जय मरियाम भनेर वा पापहरूको सजायको रूपमा आफैलाई शास्ति दिएर, सजाय दिएर कमाउन सकिन्छ भने उनीहरूले सिकाएका थिए। आफ्ना प्रियजनहरूलाई पर्गाचरी, जुन स्वर्गमा प्रवेश गर्न भन्दा पहिले जाने एक कष्टकर ठाउँ हो, त्यहाँ भएका आफ्ना प्रियजनहरूलाई पैदल हिँडेर पवित्र स्थानहरू भ्रमण गरेर, दर्शन गरेर, अवशेषहरू अथवा रेलिक्स भन्छ अङ्ग्रेजीमा, ती सबै कुराहरू दर्शन गरेर मुक्त गर्न सकिन्छ भनेर उनीहरूले विश्वास गर्थे र सोही अनुरूप अभ्यास पनि गर्थे। रेलिक्स मैले भर्खरै भने, यो रेलिक्समा विभिन्न चिजहरू पर्दथे, जस्तै बालक यीशुको कपडाको टुक्रा, उहाँको कोक्रोको टुक्राहरू, परालको तेन्द्रो र यीशुले पहिरनु भएको मुकुटका केही काँडाहरू पर्दथे, अरू थुप्रै कुराहरू पर्दथे, पुरानो समयका ती कुराहरू पर्दथे, अवशेषहरू पर्दथे, अनि त्यसलाई दर्शन गर्ने बित्तिकै उनीहरू पाप क्षमा हुने, उनीहरूले मुक्ति पाउने सम्भावना बढेर जाने पोइन्ट थपेर जाने उनीहरूले त्यो कुराहरू सिकाउँदथे रोमन क्याथोलिक चर्चले. सुन्दाखेरि यो सबै कुरा सत्य हो जस्तो हामीलाई लाग्दैन, तर दुर्भाग्य भनौँ यो सत्य थियो. यो सबै कुरा रोमन क्याथोलिक चर्चले सिकाउँदथे र यो विश्वासमा र अभ्यासमा ल्याइएको थियो. मेरो हालसालैको ब्राजिल भ्रमणको क्रममा मैले मेरो आफ्नै आँखाको सामु सयौँ तीर्थयात्रीहरूलाई मैले देख्ने अवसर पाएँ. ब्राजिलमा एक त्यहाँ एउटा एकदमै प्रसिद्ध रोमन क्याथोलिक चर्च छ, क्याथेड्रल भन्छौँ हामी त्यसलाई, होइन, र ती पैदल यात्रीहरू त्यो चर्चतर्फ हप्तौँ हिँडेर उनीहरू गइरहेका थिए, उनीहरू तीर्थयात्रा गरिरहेका थिए. उनीहरू हप्तौँदेखि सडकमा थिए, उनीहरू सडकमै खान्थे, उनीहरू सडकमै सुत्थे, उनीहरूलाई जब हामी हेऱ्यौँ हामीलाई थाहा भयो उनीहरू धोकामा थिए. रोमन क्याथोलिक चर्चको शिक्षाले अहिले पनि असर गरिरहेको छ. उनीहरू एक आशाविहीन तीर्थयात्री थिए, तिनीहरूसँग सुसमाचार थिएन, तिनीहरू हरेक बोझले लादेका र थाकेका थिए. तिनीहरूले आफ्नो भारी यीशुमा बिसाउनु पर्ने थियो, तर तिनीहरूले आफै बोकिरहेका थिए. तिनीहरूलाई देखेर हामी दयाले भन्यौँ र बेलुकी सबैजना हामी भेला भएर तिनीहरूको मुक्तिको निम्ति हामीले प्रार्थना गर्यौँ. मित्र, जब मानिसहरूले परमेश्वरको वचनको अधिकारलाई अस्वीकार गर्छ तब सुसमाचार अन्तत हराउनेछ. गस्पल विल बी इभेन्चुअली इट विल बी लस्ट. यो वास्तविकता हामीले हाम्रो आफ्नै आँखाको सामु हामीले देख्यौँ, हाम्रो आफ्नै आँखाले निहाल्यौँ. सुसमाचार हराएको थियो. रोमन क्याथोलिक चर्चको आजको अवस्थाले हिजोको अवस्थाबारे धेरै कुरा बताउँदछ हामीलाई. झन् 16 शताब्दीका रोमन क्याथोलिक चर्चको अवस्था कस्तो थियो? 16 शताब्दीसम्म आइपुग्दा ख्रिस्टको चर्च सैतानको सभाघर बनिसकेको थियो. तर रोमन क्याथोलिक चर्चको विरुद्ध लड्न र परमेश्वरको वचनलाई आफ्नो ठाउँमा ल्याउनको लागि परमेश्वरले जोन विक्लिफ, जोन हस, मार्टिन लुथर, जोन क्याल्भिन जस्ता मानिसहरूलाई उचाल्नु भयो, चलाउनु भयो. यी मानिसहरूले विश्वासयोग्य भई परमेश्वरको वचन सिकाए र परमेश्वरको वचनद्वारा रोमन क्याथोलिक चर्चको झुटो शिक्षालाई उजागर गरिदिए. चर्चले बाटो बिराएको थियो, तर परमेश्वरले चर्चलाई सही बाटोमा फर्काएर ल्याउनु भयो. तर यो क्रम सजिलो थिएन. इट वाज नट इजी प्रोसेस. लुथरले बाइबलको अधिकारमा विश्वास गरेका थिए र त्यो विश्वास उनलाई झुटो शिक्षकको रूपमा घोषणा गर्नको लागि पर्याप्त थियो. रोमन क्याथोलिक चर्चले मार्टिन लुथरलाई बाइबलमा विश्वास गरेकै कारण झुटो शिक्षक भनेर घोषणा गरे र उसलाई मृत्युदण्ड दिने उनीहरूले फैसला सुनाए. कति फेमिलियर हुन्छ, होइन, हिजो आज पनि कति चर्चहरूले साँचो सिद्धान्त सिकाउनेहरूलाई, सुसमाचारवादीहरूलाई, परमेश्वरको वचन केवल धर्मशास्त्र भनेर स्वर उचाल्नेहरूलाई झुटो शिक्षाको लेभल त दर्जामा राख्न कति पनि सङ्कोच मानेका छैनन्. रोमन क्याथोलिक चर्च त्यसै गरेका थिए. मार्टिन लुथर किन झुटो शिक्षक भए? किनकि मार्टिन लुथरले परमेश्वरको वचनको अधिकारलाई उनले विश्वास गरेका थिए. रोमन क्याथोलिक चर्चले लुथरलाई पवित्र धर्मशास्त्रको बारेमा उनले विश्वास गरेको र सिकाएको सबै कुरा फिर्ता लिन आदेश दिए, नत्र उनलाई जलाएर मृत्युदण्ड दिने धम्की दिए. तर प्रत्युत्तरमा मार्टिन लुथरले यसरी भने, जबसम्म म पवित्र शास्त्रको गवाहीबाट वा स्पष्ट कारणबाट आश्वस्त हुँदिनँ, म केवल पोप वा परिषदमा भरोसा गर्दिनँ, किनकि उनीहरू प्राय गलत र विरोधाभास छन् भनी धेरै जसोलाई थाहै छ. मैले उद्धृत गरेको धर्मशास्त्रद्वारा म बाध्य छु र मेरो विवेक परमेश्वरको वचनप्रति बन्दी बनेको छ. म केही पनि त्याग्न वा फिर्ता लिन सक्दिनँ र फिर्ता लिन चाहदिनँ भने, किनकि मेरो विवेकको विरुद्ध जाने कुरा न त सुरक्षित न त ठिक न सुरक्षित ठाउँ हो. म यहाँ खडा छु, हियर आई स्ट्यान्ड. परमेश्वरले मलाई मद्दत गरून्. आमेन. सो लुथरले पवित्र शास्त्रको अधिकारमा विश्वास गरे. उनले पवित्र उनले विश्वास मात्र गरेनन् तर अभ्यास पनि गरे. उनले ल्याटिन बाइबललाई जर्मन भाषामा अनुवाद गरे. त्यतिखेरसम्म सर्वसाधारण विश्वासीले बाइबल पढ्न पाउँदैन थिए, उनीसँग बाइबल पढ्ने स्वतन्त्रता थिएन. केवल पुजारीहरूले, केवल मङ्कहरूले, केवल पोपहरूले मात्र बाइबल पढ्न पाउँदथ्यो. उनीहरूसँग मात्र त्यो बाइबल पढ्ने अधिकार थियो. उनीहरूसँग मात्र बाइबल अनुवाद गर्ने त्यो स्वतन्त्रता थियो. र साधारण विश्वासीले बाइबल पढ्न चाहे तापनि उनीहरूको भाषामा बाइबल उपलब्ध थिएन. त्यो भाषाको त्यहाँनिर समस्या थियो. तर मार्टिन लुथरले, जब मार्टिन लुथरले परमेश्वरको वचनको अपरिहार्यतालाई बुझे, मार्टिन लुथरले परमेश्वरको वचनलाई मानिसहरूको भाषामा अनुवाद गरे. अब साधारण मानिसहरूले हात हातमा परमेश्वरको वचन उनीहरूले समाएर पक्रिन नसक्ने भएका थिए. सो ती विश्वासीले बाइबलमा लेखेको कुराहरू पढ्न सक्थे, अब बुझ्न सक्थे. परमेश्वरको इच्छा उहाँको के छ भन्ने कुरा बाइबलमा मानिसहरूले पढ्न सक्थे. र रोममा भएको पुजारीलाई भन्दा एउटा जर्मनको गाउँमा भएको, जर्मन गाउँमा भएको एक साधारण किसानलाई परमेश्वरको वचन धेरै थाहा थियो. सार्वजनिक ठाउँहरूमा परमेश्वरको वचनको बारेमा कुरा हुन थाल्यो. परमेश्वरको वचन मानिसको कुराकानीको एउटा केन्द्रीय विषय बन्न थाल्यो. रोमन क्याथोलिक चर्चले चर्चको पुलपिटलाई भवनको कुनामा सारेको थियो. तर मार्टिन लुथरले पुलपिटलाई फेरि फर्काएर केन्द्रीय स्थानमा, चर्चको बीज भागमा फेरि फर्काएर ल्याए. काश यो नै कथाको अन्त्य हुन्थ्यो भने, काश सुधारवादको दिनदेखि यता परमेश्वरको वचन अझै पनि हरेक चर्चको केन्द्रमा भएदेखि यो हुनुपर्ने हो. तर दुर्भाग्यवश यो यस्तो छैन. आजको दिनमा 21 शताब्दीको मण्डलीमा जब हामी हेर्छौँ, त्यो पुरानो समस्या फेरि दोहोरिरहेका हामी पाउँछौँ. त्यो पुरानो समस्या, फेरि पुरानो रोगले फेरि चर्चलाई समातेका हामी पाउँदछौँ. किनकि पुरानो दुश्मन शैतान अझै पनि जीवित छ. शैतानले जहिले पनि परमेश्वरको वचनलाई परमेश्वरको चर्चको केन्द्रीय स्थानबाट हटाउने कोसिस गर्दछ. मित्रहरू, बगैँचादेखि नै, अदनको बगैँचादेखि नै शैतानले लगातार परमेश्वरको वचनमाथि आक्रमण गरिरहेको छ. बगैँचादेखि नै आज धेरै चर्चका पुलपिटहरू सम्झौता गरिएका छन्. हिजोको दिनमा चाहिँ आज पनि चर्चहरू अब वचनद्वारा नभई परम्परा, अनुभव र भावनाहरूद्वारा सञ्चालित छन्। परमेश्वरको वचन चर्चको चालकको सिटमा छैन, चर्चको ड्राइभिङ सिटमा परमेश्वरको वचन छैन. तर मानिसको विचारहरू, भावनाहरू रहेका पाउँदछौँ. अब प्रचारकहरू परमेश्वरको वचन खोलेर परमप्रभु येशु भन्नुहुन्छ भनेर घोषणा गर्न छाडिसकेका छन्। अब तिनीहरू त प्रभु मसँग बोल्नुभयो, अथवा हिजो राति मैले सपनामा यो देखेँ, परमेश्वरले मलाई यो कुरा देखाउनु भयो भने, यस्ता कुराहरूले अब परमेश्वरको वचनले यो भन्दछ भन्ने कुराहरूलाई प्रतिस्थापित गरिसकेका छन्। त्यसकारण आज चर्चमा सुधारको खाँचो छ. आज चर्चहरू बाइबलमा फर्किनुपर्ने समय आएको छ. एक चर्चको रूपमा हामी अब आफैलाई केवल पवित्र शास्त्रको सिद्धान्तप्रति हामी कसरी प्रतिबद्ध राख्छौँ, हामी कसरी यो कुरा गर्न सक्छौँ? हामी परमेश्वरको वचनद्वारा चलाइएको चर्च हौँ. हाम्रो चर्चको केन्द्रमा परमेश्वरको वचन छ. हामी केवल पवित्र शास्त्र 16 स्क्रिप्चर मान्ने हामी चर्च हौ भन्ने कुरा हामी कसरी कायम राख्न सक्छौँ? हामी कसरी आफैलाई केवल पवित्र शास्त्रमा प्रतिबद्ध गर्न सक्छौँ? यसको एउटै तरिका छ, सबै कुरालाई केवल पवित्र शास्त्रमा केन्द्रित गरेर. परम्परा, अनुभव वा भावना भएन, हाम्रो हरेक हप्ताको भेलामा हामी परमेश्वरको वचन प्रचार गर्दै, परमेश्वरको वचन नै प्रार्थना गर्दै, परमेश्वरको वचन नै गाउँदै, परमेश्वरको वचन नै पढ्दै र परमेश्वरको वचन नै अभ्यास गर्दै हेर्दै हामी परमेश्वरको वचनलाई केन्द्रमा राख्छौँ. हामी यो चर्चको रूपमा सँगै मिलेर गर्दछौँ. हामी जे गर्छौँ, हामी जे गाउँछौँ, जे प्रचार गर्छौँ, हामी यो सुनिश्चित गर्छौँ कि परमेश्वरको वचनले प्रधानता पाएको छ, परमेश्वरको वचनले केन्द्रियता पाएको छ. त्यसकारण चर्चको पुलपिट मानिसहरूलाई मनोरञ्जन गर्ने ठाउँ होइन, चर्चको पुलपिट ख्यालठट्टा गर्ने ठाउँ होइन, चर्चको पुलपिट आफ्नो भावना आफ्नो अनुभव सुनाउने ठाउँ होइन, आफ्नो दर्शन सपनाको कुराहरू गर्ने यो स्थान होइन, चर्चको पुलपिट परमेश्वरको वचन खोलेर घोषणा गर्ने ठाउँ हो। आज चर्चले परमेश्वरको वचनले के भन्दछ, परमेश्वर आफ्नो चर्चसँग के बोल्न चाहनुहुन्छ वचनद्वारा त्यो सुन्न आवश्यक छ। र हामी चर्चको केन्द्रमा परमेश्वरको वचनलाई राखेर हामी यो एकसाथ हामी पवित्र शास्त्रको सिद्धान्तप्रति हामी आफूलाई प्रतिबद्ध गर्दछौँ। साथै हामी यो पारिवारिक रूपमा व्यक्तिगत रूपमा पनि हामी गर्दछौँ। सुधार हाम्रो चर्चको पुलपिटदेखि लिएर खेल मैदानसम्म पुग्नु पर्दछ। ओके, रिफर्मेसन हेज टु टेक प्लेस फ्रम आवर चर्च पुलपिट टु द प्ले ग्राउन्ड। परमेश्वरको वचन केवल हाम्रो चर्चको अन्तिम अधिकार होइन, तर परमेश्वरको वचन नै हाम्रो जीवन, हाम्रो परिवार, हाम्रो विवाह, हाम्रो काम, सबै कुराको अन्तिम अधिकार हुनुपर्दछ। हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा आज हाम्रो समाजले, संस्कृतिले, परम्पराले के भन्छ नभई परमेश्वरको वचनले के भन्छ त्यो हुनुपर्दछ। तपाईँलाई कुन कुराले बढी सरोकार राख्छ मलाई थाहा छैन, तर तपाईँको लागि सबभन्दा बढी परमेश्वरको वचनले के भन्छ त्यसले सरोकार राख्नुपर्दछ। परमेश्वरको वचनले तपाईँको विवाह, तपाईँको काम, तपाईँको परिवार, तपाईँको अभिभावकीय भूमिका, सबै अध्ययन, सबै क्षेत्रमा परमेश्वरको वचनले अधिकार जमाउनुपर्छ। परमेश्वरको वचनद्वारा शासित हुनुपर्छ, परमेश्वरको वचनले चलाएको हुनुपर्छ, परमेश्वरको वचनले शासन गरेको, प्रभुत्व गरेको देखिनु पर्दछ। मित्र, के तपाईँको जीवनमा परमेश्वरको वचनको लागि ठाउँ छ? के तपाईँ एक वचनद्वारा सम्पृक्त क्रिस्चियन हुनुहुन्छ? बाइबलमा के लेखेको छ भने के तपाईँ जान्नुहुन्छ? डु यु नो वाट्स रिटन इन द बाइबल? के तपाईँ परमेश्वरको वचनसित परिचित हुनुहुन्छ? के तपाईँ तिनीहरूलाई पढ्नुहुन्छ? के तपाईँ वचनद्वारा जिउनुहुन्छ? के तपाईँ लुथरसँग भन्न सक्नुहुन्छ म पवित्र शास्त्रद्वारा बाँधिएको छु र मेरो विवेक परमेश्वरको वचनप्रति बन्दी भएको छ, म सम्झौता गर्न सक्दिनँ, म यहाँ खडा छु, परमेश्वरले मलाई मद्दत गरून्? केवल पवित्र शास्त्रको अर्थ सिद्धान्त भन्दा बेसी छ, पवित्र शास्त्रको अर्थ सिद्धान्त भन्दा बेसी छ। सोला स्क्रिप्चर इज मोर देन अ डक्ट्रिन। यसले त हाम्रो जीवनलाई शासन गर्नुपर्छ। परमेश्वरको वचन हाम्रो अन्तिम सर्वोच्च र सर्वश्रेष्ठ अधिकार हुनुपर्छ। यी तपाईँको जीवनलाई परमेश्वरको वचनले शासन गरिरहेको छैन भने, अधिकार गरिरहेको छैन भने केले गरिरहेको छ? केवल पवित्र शास्त्रको अर्थ यही हो, पहिलो अर्थ कि परमेश्वरको वचन, पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो। दोस्रो, पवित्र शास्त्र हाम्रो पर्याप्त अधिकार हो, आवर सफिसियन्ट इनफ अथोरिटी। भन्नुको अर्थ, पवित्र शास्त्र हाम्रो निम्ति काफी छ, पवित्र शास्त्र हाम्रो निम्ति पुगिसर छ, हाम्रो निम्ति इनफ छ। परमेश्वरको वचन बाहेक हामीलाई अरू कुनै पनि कुराको खाँचो छैन। हामीलाई परमेश्वरको वचन आवश्यक छ र हामीलाई परमेश्वरको वचन पर्याप्त छ। त सबभन्दा पहिले पवित्र शास्त्रको पर्याप्तको अर्थ, पर्याप्तताको अर्थ के होइन त्यो जान्न जरुरी छ। कि परमेश्वरको वचनले हामीलाई कसले विवाह गर्ने, कसलाई विवाह गर्ने, कहाँ बस्ने, कुन काम गर्ने, अब भरे बेलुका खानामा के खाने, होइन, यी सबै विषयमा परमेश्वरको वचन हामीलाई बताउँदैन। यो सबै कुराहरू जान्नको निम्ति परमेश्वरको वचन पर्याप्त छैन। ओके, बाइबलले यी विषयमा सामान्य रूपमा सम्बोधन गरे तापनि यसले तपाईँलाई निर्दिष्ट रूपमा बताउँदैन। सो परमेश्वरको पवित्र शास्त्रको अथवा परमेश्वरको वचनको पर्याप्तताको अर्थ यो होइन। ओके, त्यसैले हामीले जब हामी बाइबल पढ्छौँ, हामीले सुन पाउने उद्देश्यले बाइबल पढ्नु हुँदैन। हामीले सुनभन्दा बहुमूल्य सुसमाचार पाउने उद्देश्यले बाइबल पढ्नु पर्दछ। सुनभन्दा बहुमूल्य धन भेटाउने उद्देश्यले हामीले बाइबल पढ्नु पर्दछ। यसलाई लय मिलाएर अङ्ग्रेजी भन्नुपर्दाखेरि, रिड यर बाइबल टु फाइन्ड गड नट गोल्ड। किनकि परमेश्वरको बारे बताउनलाई, मुक्तिको बारे ज्ञान दिनलाई, विश्वास आज्ञाकारिताको बारेमा बताउनलाई पवित्र शास्त्र पर्याप्त छ। कसरी धनी हुने, कसरी चङ्गा हुने, कसरी एकदमै सफल व्यक्ति बन्ने भन्ने विषयमा बाइबलले हामीलाई बताउँदैन। बाइबलमा त्यो कुरा गर्न नखोज्नुहोस्। यदि तपाईँ एक सफल एउटा व्यवसाय बन्न चाहनुहुन्छ भने गएर बाहिर संसारका मानिसहरूसँग सिक्नुहोस्, केही फरक पर्दैन। तर बाइबल धनी बन्ने, सफल व्यक्ति बन्ने, समृद्ध एउटा व्यक्ति बन्ने, बन्नलाई सिक्न ठाउने त्यो त्यो स्कुल होइन, त्यो विद्यालय होइन, त्यो पाठशाला होइन, त्यो कुनै पनि कुरामा बाइबलले तपाईँलाई ट्युसन दिँदैन। सो बाइबल, पवित्र शास्त्र बाइबल मुक्तिको निम्ति, विश्वासको निम्ति, आज्ञाकारिताको निम्ति पर्याप्त छ। येशूलाई पछ्याउनको निम्ति बाइबल मात्र एक पर्याप्त, हाम्रो पर्याप्त अधिकार हो। बाइबल केवल आवश्यक मात्र छैन तर यो पर्याप्त पनि छ। येशूलाई पछ्याउन हामीलाई बाइबल बाहिरको अधिकारहरूको आवश्यक पर्दैन। परमेश्वर ख्रीष्ट मुक्ति विश्वास आज्ञाकारिता बारे जान्नुपर्ने सबै कुरा बाइबलमा लेखिएको छ, यहाँ लेखिएको छ, तपाईँसँग भएको बाइबलमा लेखिएको छ। यो पुस्तक तपाईँ र मेरो निम्ति पर्याप्त छ, ख्रीष्टलाई पछ्याउनको निम्ति, विश्वासमा जिउनको निम्ति, यस संसारमा संयमी र सोझो भक्त एउटा जीवनयापन गर्नको निम्ति बाइबल पर्याप्त छ। हामीलाई बाइबल अतिरिक्त अन्य प्रकाशहरूको, अन्य गवाहीहरूको, अन्य हामीलाई प्रचारहरूको, मानिसको विवेकहरूको, मानिसको बुद्धि, मानिसको विचारहरूको हामीलाई आवश्यकता पर्दैन। यदि तपाईँ ईश्वर भक्ति जीवन जिउन चाहनुहुन्छ भने, तपाईँ येशूलाई पछ्याउन चाहनुहुन्छ भने, यदि परमेश्वरको इच्छा तपाईँको जीवन के छ भने तपाईँ जान्न चाहनुहुन्छ भने, तपाईँ कुनै स्वघोषित प्रेरितहरू कहाँ, अगमवक्ताहरू कहाँ गइरहनु पर्दैन। युट्युब र फेसबुकमा तपाईँले उनीहरूलाई पछ्याइराख्नु पर्दैन। तपाईँले परमेश्वरको वचन खोले पुग्छ, किनकि बाइबल परमेश्वरको, परमेश्वरले हामीलाई दिनुभएको एउटा उपहार हो, यो गिफ्ट हो, यो पर्याप्त छ, बाइबल काफी छ। यदि तपाईँसँग बाइबल छैन भने कृपया बाइबल किन्नुहोस्, अथवा हामीसँग पछाडि कति बाइबलहरू सित्तैमा उपलब्ध छन्, एउटा लिनुहोस्, एक प्रति लिनुहोस्, घर जानुहोस् र खोलेर अध्ययन गर्न सुरु गर्नुहोस्। मलाई थाहा छ तपाईँहरू बिजी हुनुहुन्छ, एकदम बिजी हुनुहुन्छ, हप्ताभरि बिजी हुनुहुन्छ, तर तपाईँको एकदम व्यस्त स्क्याजुलमा बाइबलको अध्ययनको समय कति छ? तपाईँ कहिले विचार गर्नुभएको छ तपाईँ कति धेरै बाइबल पढ्नुहुन्छ? यदि हाम्रो निम्ति बाइबल इनफ छ भने हामी बाइबल किन पढ्दैनौँ? मलाई थाहा छैन तपाईँले अन्तिमचोटि बाइबल कहिले पढ्नु भएको थियो। संसारमा एकदम च्यालेन्ज छ बाइबल पढ्नलाई, हामी थाक्छौँ र हामीलाई अल्मलाउने धेरै कुराहरू छ, परमेश्वर वचनसँग प्रतिस्पर्धा गर्ने धेरै कुराहरू छ संसारमा, तर यु हेभ टु फाइट, तपाईँ लड्नुपर्छ, हरेक बिहान लड्नुपर्छ, हरेक बेलुकी हरेक समय तपाईँ लड्नुपर्छ, किनकि बाइबल पढौँ पढौँ लाग्ने समय कहिले पनि आउँदैन प्रियहरू। आज बाइबल पढौँ पढौँ लाग्यो भने त्यो समय आउँदैन, यु हेभ टु फाइट एभ्री डे। खोलेर मलाई बाइबल पढ्नु मन छ नि, तर आई हेभ टु रिड बाइबल, मैले पढ्नै पर्छ, किनकि परमेश्वरको वचन नै मेरो जीवनको निम्ति, मेरो विश्वासको निम्ति, आज्ञाकारिताको निम्ति, येशूलाई पछ्याउनको निम्ति, आज संसारमा जिउनको निम्ति पर्याप्त छ। संसारमा जानुभन्दा पहिले, संसारबाट सुन्नुभन्दा पहिले मैले परमेश्वरको वचनबाट सुन्न आवश्यक छ। मानिसहरूको विचार सुन्नुभन्दा, पत्र पत्रिका सुन्नुभन्दा, तपाईँले आफ्नो मोबाइलमा संसारलाई सुन्नुभन्दा पहिले किन केही समय परमेश्वरबाट नसुन्ने? कृपया बाइबलबाट परमेश्वरको वचन सुन्ने बानी बसाल्नुहोस्। पवित्र शास्त्र हाम्रो पर्याप्त अधिकार हो, किनकि पवित्र शास्त्र नै परमेश्वरले दिनुभएको पूर्ण प्रकाश हो, इट्स फुल रेभलेसन। परमेश्वरको सम्पूर्ण अभिप्राय यो क्यानोनीकरण गरिएको अथवा यी 66 पुस्तकहरूमा उपलब्ध छन्। परमेश्वरको सम्पूर्ण अभिप्राय, द होल काउन्सिल अफ गड, परमेश्वरको सम्पूर्ण इच्छा, परमेश्वर सम्पूर्ण सल्लाह अभिप्राय परमेश्वरको वचनमा 66 पुस्तकहरू हामी पाउँदछौँ। १६४६ एउटा विश्वासको स्वीकारोक्तिले यसरी भन्दछ, परमेश्वरको सम्पूर्ण अभिप्राय, उहाँको आफ्नै महिमा, उहाँ मानिसको मुक्ति, विश्वास र जीवनको लागि आवश्यक सबै चिजहरूको बारेमा पवित्र शास्त्रमा या त स्पष्ट रूपमा प्रस्तुत गरिएको छ, या त राम्रो र आवश्यक निष्कर्षद्वारा पवित्र शास्त्रमा अध्ययन गरेर जान्न सकिन्छ। चाहे आत्माको नयाँ प्रकाशद्वारा वा मानिसहरूको परम्पराद्वारा होस्, पवित्र शास्त्रमा नयाँ कुरा केही पनि थप्न आवश्यक छैन। अर्को शब्दमा बाइबल हाम्रो लागि काफी छ, काफी छ। बाइबल इज इनफ फर अस। कतिले भन्ने गर्छ कि ओ तिमीहरू त धेरै बाइबलको बारेमा कुरा गर्छौ, सायद तिमीहरूको त ईश्वरै बाइबल हो, बाइबललाई तिमीले मूर्ति बनाइरहेको छौ। नौ, यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, यदि तपाईँ परमेश्वरको आफूलाई चेला भन्नुहुन्छ, अनुयायी भन्नुहुन्छ, तर उहाँको वचन तपाईँ पढ्नुहुन्न भने, बाइबललाई तपाईँले आफ्नो जीवनको प्राथमिक स्थानमा तपाईँ राख्नुहुन्न, बाइबललाई तपाईँले प्रायोरिटी दिँदा हुनुहुन्न भने, परमेश्वरलाई तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा त्यो झुटो ठहरिन्छ। यदि म मेरो श्रीमतीलाई प्रेम गर्छु भने मेरो श्रीमतीले पठाएको सन्देशहरू पढ्न मलाई मनपर्छ, उसले भनेको कुराहरू, उसको म्यासेजहरू मलाई पढ्न मनपर्छ, उसँग मलाई कुराकानी गर्न मन लाग्छ, उसले भनेको कुराहरू मलाई सुन्न मन लाग्छ। यदि तपाईँ कसैलाई प्रेम गर्नुहुन्छ भने तपाईँ त्यो मान्छेसँग कुरा गर्न चाहनुहुन्छ, त्यो मान्छेको कुराहरू तपाईँ सुन्नुहुन्छ। एक समय थियो जब पत्र लेख्ने गरिन्थ्यो, होइन, त्यतिखेर फोन थिएन हामीसँग, टेलिफोन मोबाइल फोन आउनुभन्दा अगाडि पत्र लेख्ने गरिन्थ्यो। तपाईँहरू कतिजनाले पत्र लेख्नु मलाई थाहा छैन, मैले पत्र लेखेँ जब पत्र आउँथ्यो कतैबाट, कागजमा लेखिएको पत्र, माथिको अक्षरको त्यो धर्सा भने घुमाएको पत्र, होइन, लास्टमा पाना बनाएर तिरले छेडेको पत्र आउँदाखेरि कति गदगद हुन्थ्यो हृदय, आतुर हुन्थ्यो, कतिखेर खोलेर त्यो पढौँ। परमेश्वरको वचनलाई लिएर हामी कहिले पनि उग्रवादी बन्न सक्दैनौँ, परमेश्वरको वचनलाई लिएर हामी कहिले पनि मूर्ति पूजक बन्न सक्दैनौँ, किनकि परमेश्वरको वचनले जे भन्छ त्यो परमेश्वरले भन्नुहुन्छ, र परमेश्वरको वचनले जे भन्छ त्यो परमेश्वरले भन्नुहुन्छ भने, र परमेश्वरको वचनै परमेश्वरको सिधै उहाँको प्रकाश हो भने, र परमेश्वरको वचनले परमेश्वरको इच्छाबारे हामीलाई बताउँदछ भने, उहाँलाई जान्नु, उहाँको बारेमा अध्ययन गर्नु, उहाँमा आनन्द मनाउनु, यो मूर्ति पूजा होइन, यो मूर्ति पूजा होइन। प्रिय, बाइबल हाम्रो लागि काफी छ। सो बाइबलको पर्याप्तताको बारेमा हामीलाई दोस्रो तिमोथी 3 फेरि 14-17 राम्रोसँग यहाँनिर बताइएको छ। 14-17 फेरि हेर्नु त एकपल्ट, तर तिमी चाहिँ आफूले सिकेका र दृढतासँग विश्वास गरेको यी कुरामा लागिरह। किन लागिरहने? ती कसबाट सिकेका छौ? सो तिमी आफै जान्दछौ, तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट यीशुमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। बुझ्नुहुँदैछ? पवित्र शास्त्रले तपाईँलाई मुक्तिको निम्ति शिक्षा दिन सक्छ भने भन्नुको अर्थ पवित्र शास्त्र तपाईँको मुक्तिको निम्ति काफी छ। 16 सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा भएको हो, र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक छ, यो पुगिसर छ, यो पर्याप्त छ, ताकि उद्देश्य के, परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। परमेश्वरको वचन काफी छ, यसले सच्याउँछ, यसले सिकाउँछ, यसले अर्थी दिन्छ, यसले तालिम दिन्छ, यसले विश्वासमा हामीलाई तालिम दिन्छ, यसले मुक्तिको निम्ति हामीलाई शिक्षा दिँदछ। सम्मेलनहरू आफैमा गलत छैन, पुस्तकहरू पढ्नु खराब होइन, बाइबल कलेज जानुमा कुनै पनि त्यहाँ समस्या छैन, तर ती सबैभन्दा बढी हामीलाई परमेश्वर वचनले सिकाउँदछ, त्यो सबैभन्दा बढी हामीलाई परमेश्वर वचनले तालिम दिँदछ। परमेश्वरको वचनसँग सुपरिचित हुनुहोस् प्रियहरू। सञ्चालक ज्यूले अघि भर्खरै पुरनले पढ्नुभएको थियो वचनसँग 19, वचनसँग 19 पनि उस्तै कुरा भन्दछ, परमेश्वरको वचनको पर्याप्तताको बारेमा हामीलाई बताउँदछ कि परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने, परमप्रभुको कानुनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने, परमप्रभुको नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने, परमप्रभुको आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने, तीबाट तपाईँको दासले चेतावनी पाउँछ, ती पालना गर्दा ठूलो इनाम मिल्नेछ। सो परमेश्वरको वचन बिना कुन कुराले तपाईँले मलाई पुनर्जीवित पार्न सक्छ मलाई बताउनुहोस्। कुन कुराले तपाईँले मेरो आँखालाई प्रकाश दिन सक्छ? कुन कुराले निर्बोधलाई बुद्धिमानी बनाउन सक्छ, तुल्याउन सक्छ? कुन कुराले हाम्रो पाप प्रकट गरिदिन सक्छ? कुन कुराले मुक्तिदाता येशू ख्रीष्टमा डोर्याउन सक्छ? परमेश्वरको वचन बाहेक कुनै पनि कुराले यो कुरा गर्न सक्दैन। कुनै पनि कुराले प्राणलाई पुनर्जीवित पार्न सक्दैन, कुनै पनि कुराले मरेका मानिसलाई पुनर्जीवित पार्न सक्दैन, कुनै पनि कुराले जीवन दिन सक्दैन, केवल परमेश्वरको वचनले मात्र गर्न सक्छ। परमेश्वरको वचन पर्याप्त छ मुक्ति कमाउने उद्देश्यले। मार्टिन लुथर एक असल साधु बन्नलाई धार्मिक आश्रममा गएका थिए। मनुष्यलाई के भन्छ नेपाली मलाई थाहा भएन, मैले धार्मिक आश्रम भने, एक असल र ईश्वर भक्त साधुले गर्ने सबै कुरा गरिसके तापनि मार्टिन लुथरले अझै पनि आफूलाई दोषी पापी नै महसुस गरे। उसले चढ्नुपर्ने सबै सिँढीहरू चढे, त्यो सबै रिलिक्सहरू दर्शन गर्नुपर्ने कुरा सबै गरे, उसले सबै तीर्थयात्राहरू गरे, उसले गर्ने सबै कुरा गरे, तर पनि मार्टिन लुथरले आफूलाई अझै पनि दोषी पापी महसुस गरे। उसको पाप अझै पनि क्षमा नभएको उसले महसुस गरे। र रोमन क्याथोलिक चर्चको चर्चले सिकाएको कुरा गलत रहेछ भने के गर्ने भन्ने कुराले उसको विवेकलाई सताउन थाल्यो। जति पनि त्यो चर्चले सिकायो त्यो सबै कुरा गलत छ भने देन वाट। अन्तत लुथरले पवित्र शास्त्र खोलेर पढ्न थाले। रोमी र गलातीको पत्रसँग लामो सङ्घर्ष गरिसकेपछि मार्टिन लुथर अन्तत उसले बुझे, मार्टिन लुथरले बुझे कि धर्मीकरण अथवा परमेश्वरको सामु ठिक ठहरिने कुरा चाहिँ अनुग्रहको सित्तैको दान रहेछ, जुन केवल येशूमा विश्वासद्वारा ग्रहण गरिनुपर्छ, कर्मद्वारा कमाइने होइन। सो कुन कुराले मार्टिन लुथरले रोमी क्याथोलिक बाद र नर्कबाट बचायो? रोमले, परम्पराले, रेलिक्सले, तीर्थयात्राले, कुनै पनि कुराले होइन, केवल परमेश्वरको वचनले, केवल परमेश्वरको वचनले। किनकि रोमी 10:17 भन्दछ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ, ख्रिस्टको वचनबाट आउँदछ। परमेश्वरको वचन पर्याप्त अधिकार हो हाम्रो निम्ति। परमेश्वरको वचन मुनि, सरी, परमेश्वरको वचन विश्वास, आज्ञाकारिता, मुक्ति र ईश्वरलाई पछ्याउनको लागि पर्याप्त रूपमा यथेष्ट छ, काफी छ, पुगिसर छ। र हामीले केवल पवित्र शास्त्र भनी भन्नुको अर्थ यही हो। र तेस्रो आजको वचनको अन्तिम बुझा, केवल पवित्र शास्त्रको अर्थ, केवल पवित्र शास्त्रको अर्थ, पवित्र शास्त्र हाम्रो त्रुटिविहीन अधिकार हो। पवित्र शास्त्र हाम्रो त्रुटिविहीन अधिकार हो भन्नुको अर्थ पवित्र शास्त्रमा त्यहाँ कुनै एरर छैन, त्यहाँ कुनै त्रुटि छैन। पवित्र शास्त्र हाम्रो केवल अन्तिम र पर्याप्त अधिकार मात्र होइन, त्रुटि रहित अधिकार पनि हो। पवित्र शास्त्र त्रुटि रहित छ किनकि यो परमेश्वरको वचन हो। फेरि पनि दोस्रो तिमोथी 3:16 हेर्नुहोस् न, दोस्रो तिमोथी 3:16 के भन्दछ यहाँनिर, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो। यो परमेश्वरको वचन हो, यो परमेश्वरबाटको हो, त्यसकारण पवित्र शास्त्रमा गल्ती छैन, पवित्र शास्त्रमा त्रुटि छैन, पवित्र शास्त्र कहिले पनि असफल हुँदैन, यो विफल हुँदैन, यो चुक्दैन। ओके, बाइबलको शब्दहरू नै परमेश्वरको शब्दहरू हुन्, पवित्र शास्त्रले त्रुटि गर्दैन किनकि परमेश्वरले त्रुटि गर्नुहुन्न। द स्क्रिप्चर डजन्ट अर बिकज गड डजन्ट अर। पवित्र शास्त्र आफै विरोधाभास अर्थात् बाजेको छैन। बाइबलको सुरुको पुस्तक उत्पत्तिदेखि लिएर अन्तिम पुस्तक प्रकाशसम्म त्यहाँ एक रूपता पाइन्छ, एउटै कुरा पाइन्छ, पवित्र शास्त्र भङ्ग हुन सक्दैन। पवित्र शास्त्र त्रुटि रहेछ भन्न त मैले फेरि यहाँनिर पवित्र शास्त्र त्यहाँ कुनै टाइपो एरोरहरू अथवा त्यहाँनिर कमामा समस्या छैन, त्यहाँनिर ह्रस्व दीर्घमा समस्या छैन भन्नु खोजेको होइन। मैले भाषागत कुरा गरिरहेको छैन यहाँ, मैले यहाँनिर व्याकरण कुरा गरिरहेको छैन, तर मैले यहाँनिर यहाँको विषयवस्तुको बारेमा कुरा गरिरहेको छु। जे लेखिएको छ, यसले जे घोषणा गर्दछ, जे दावी गर्दछ, त्यस बारेमा पवित्र शास्त्र गलत छैन। पवित्र शास्त्रले कहिले पनि हामीलाई धोका दिँदैन। तर पूर्व सरी सो पवित्र शास्त्र रद्द हुन सक्दैन, पवित्र शास्त्र भङ्ग हुन सक्दैन। हामी मानिसको वचन परम्परालाई लिएर यसरी भन्न सक्दैनौँ। परम्परा परमेश्वरको परमेश्वरको प्रेरणाद्वारा लेखिएको अथवा भएको हो। परम्परा त्रुटि रहित छ, परम्परा चुक्दैन, हाम्रो चर्चको पास्टरहरू चुक्दैन, हाम्रो विश्वास चुक्दैन, हाम्रो चर्च चुक्दैन, हामी यो भन्न सक्दैनौँ। मानिसको विचारहरू चुक्दैन भनेर हामी यसरी भन्न सक्दैनौँ। हामी केवल परमेश्वरको वचनको विषयमा मात्र हामी त्रुटिविहीनतालाई लिएर हामी दावी गर्न सक्दछौँ। परम्पराले त्रुटि गर्छ, मानिसले त्रुटि गर्दछ, हरेक प्राणीहरू चुक्दछन्, असफल हुँदछन्, सबै अख्तियार र सरकारले त्रुटि गर्दछ, सबै चुक्दछन्, यस संसारमा भएको सबै कुराहरू फिसुलो छन्, चुक्ने किसिमका छन्, सबै संसार टलिजानेछन्, तर केवल परमेश्वरको वचन मात्र टल्दैन, परमेश्वरको वचन मात्र चुक्दैन। त्यसकारण त्रुटिपूर्ण कुराहरूमाथि हामी भर पर्न चाहँदैनौँ, केवल परमेश्वरको वचन त्रुटिविहीन छ, त्यस कारण परमेश्वरको वचनमाथि हाम्रो आफ्नो भरोसा राख्दछौँ। तर सुधारवाद पूर्व धेरैले फेरि रोमको चर्च र पोप त्रुटिविहीन र अचुक थिए भन्ने विश्वास गरिसकेका थिए। सुधारवाद पूर्व पोपका वचनहरू परमेश्वरको वचन बराबरी भइसकेको थियो, पोपले जे भन्छन् त्यही नै परमेश्वरको वचन मानिन्थ्यो। आज कति प्राय कतिचोटि चर्चहरू त्यही हुने गर्दछ होइन, अगाडि पास्टरले जे भन्यो त्यही मानिएका छन्, परमेश्वरको वचन छ र मानिएका छन्, स्वीकारिएका छन्। किन? किन विश्वासीलाई परमेश्वरको वचनमा के लेखेको छ थाहै हुँदैन। रोमन क्याथोलिक चर्चको अधिकार माथि कसैले पनि प्रश्न गर्ने आँट गरेनन्। यदि कसैले गरिहाले भने पनि सजाय भयानक हुन्थ्यो, डरलाग्दो हुन्थ्यो। रोमको चर्चको विरुद्धमा बोल्नु भनेको आगोसँग खेल्न खोज्नु जस्तो। तर मार्टिन लुथरले केवल परमेश्वरको वचन त्रुटिविहीन छ भनी ओकलात गर्ने साहस बटुले मार्टिन लुथरले। लुथरले रोमी अधिकारको भन्दा बढी परमेश्वरको भय मान्दै यस विषयमा बहस गरे। कुनै डर र शर्म बिना लुथरले रोमको चर्च र पोप दुवै त्रुटिपूर्ण छ भने आवाज उठाए र सन् 1517 अक्टोबर 31 तारिकको दिन आउँदैछ, यो यही अक्टोबर 31 तारिक पवित्र शास्त्रको अधिकारलाई समर्थन गर्दै र रोमन क्याथोलिक चर्चको त्रुटिहरूलाई सम्बोधन गर्दै लुथरले आफ्ना 95 बुदाहरू विटेनबर्गको चर्चको ढोकामा ठोकिदिए। नतिजा स्वरूप सुधारवादको आगो सल्कियो र अन्तत प्रोटेस्टेन्टवादको, हामी प्रोटेस्टेन्ट आज हामी होइन, हामीलाई प्रोटेस्टेन्टहरू भन्दछ, अनि आज प्रोटेस्टेन्टवादको त्यो समयमा जन्म भएको थियो। सो पवित्र शास्त्रको त्रुटिविहीनतामाथि विश्वास गर्ने केवल मार्टिन लुथर मात्र थिएनन्। जोन क्याल्भिनले पनि पवित्र शास्त्रको त्रुटिविहीनतामा विश्वास गरे। जोन क्याल्भिन आफ्नो प्रसिद्ध पुस्तक द इन्स्टिच्युट्स अफ क्रिस्चियन रिलिजन, यसलाई नेपालीमा के भन्छ मलाई थाहा भएन, सायद क्रिस्चियन धर्मको विश्वास भन्छ होला, म ठ्याक्कै थाहा भएन, हाम्रा अनुवादकहरूलाई सोध्नुपर्छ पछि गएर। तर एकदमै यो प्रसिद्ध पुस्तक हो, आफूलाई क्याल्भिनवादी मान्नेहरू, आफूलाई सुधारवादी क्रिस्चियन मान्नेहरू यो पुस्तकसँग एकदमै सुपरिचित हुन्छन्। द इन्स्टिच्युट्स अफ क्रिस्चियन रिलिजन भन्ने पुस्तकमा, प्रसिद्ध पुस्तकमा मार्टिन लुथरले लेखेका छन् कि पवित्र शास्त्र यति व्यवस्थित, एकीकृत, सुन्दर र सिद्ध छ कि यसले पृथ्वीको कुनै पनि थोकको रस स्वादन गर्दैन, अथवा यस पवित्र शास्त्रले पृथ्वी कुनै पनि थोकको आनन्द लिँदैन, मजा लिँदैन। पवित्र शास्त्रको त्रुटि विद्याले मार्टिन लुथरले यसरी पुष्टि गरेका छन्। सो प्रिय मित्रहरू, यदि पवित्र शास्त्र त्रुटिविहीन छ भने तपाईँ र म यसलाई भरोसा गर्न सक्छौँ। इफ गड्स वर्ड इज इनफलेबल एनोरेन्ट, यो अचुक छ, यो त्रुटिविहीन छ भने हामी परमेश्वरको माथि भरोसा गर्न सक्छौँ। सबै मानव अधिकारहरू चुक्ने छन् तर परमेश्वरको वचन कहिले चुक्दैन, र के कहिले पनि नचुक्ने वा त्रुटि नहुने अधिकार मुनि रहन पाउनु हाम्रो निम्ति उदेको कुरा होइन र। तपाईँ सोसियल मिडियामा कसलाई पछाउनुहुन्छ त्यो मान्छे चुक्छ, तपाईँ कसको पुस्तक पढ्नुहुन्छ त्यो कुराहरू चुक्नेछ, सँगै तपाईँ पनि चुक्नुहुनेछ। तर तपाईँ यदि परमेश्वरको वचन पछ्याउनुहुन्छ भने, यदि तपाईँले परमेश्वरको वचन आफ्नो अधिकार बनाउनुहुन्छ भने, यसलाई तपाईँले आफ्नो पर्याप्त अधिकार रूपमा ठान्नुहुन्छ भने यो कहिले पनि चुक्दैन, किन आफ्नो परमेश्वर कहिले पनि चुक्नुहुन्न। सुप्रिय, यो संसार झनै असल बन्दै गइरहेको छैन, बरु दोस्रो तिमथी तिनले भने चाहिँ आखिरी दिनहरूमा डरलाग्दो समयहरू आउनेछन् भने चेतावनी दिए चाहिँ समय झनै खराब बन्दै गइरहेको छ। दुष्ट मानिसहरू झन्झन दुष्ट हुँदै गइरहेको छन् संसारमा, खराब मानिसहरू झनै खराब हुँदै गइरहेका छन्, स्वार्थीहरू झनै स्वार्थी गइरहेका छन्, आफूलाई प्रेम गर्नेहरू झनै आफूलाई आत्मप्रेमी भएर गइरहेका छन्, पैसालाई प्रेम गर्नेहरू झनै पैसालाई प्रेम गर्ने भएर गइरहेका छन्, अरूको बदखुवाई गर्नेहरू झनै अरूलाई बदखुवाई गर्ने भएका छन्, हत्या गर्नेहरू झनै हत्यारा भएर गइरहेका छन्, ठग्नेहरू झनै ठगिरहेका छन्, घमण्डीहरू झनै घमण्डी भइरहेका छन्, अहङ्कारीहरू झनै अहङ्कारी भइरहेका छन्। संसार बेटर भइरहेको छैन, कति मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका छन्। तपाईँलाई मैले चिनेको मानिसहरूले यस वर्तमान संसारले प्रेम गरी ख्रीष्टलाई त्यागिसकेका छन्। चर्चहरू परमेश्वरको वचनबाट तर्किएर गइरहेका छन्। संसार झनै असल भइरहेको छ, बरु संसार झनै खराब भएर गइरहेको छ। तब यस्तो संसारमा, यस्तो खराब समयमा हामी कसरी विश्वासमा अटल रहन सक्छौँ? यस्तो खराब स्थितिमा, संसारमा हामी कसरी स्थिर रहन सक्छौँ? केवल पवित्र शास्त्रमा लागिरहेर, केवल परमेश्वरको वचनमा लागिरहेर मात्र हामी संसारमा हामी स्थिर रहन सक्छौँ। पवित्र शास्त्र हाम्रो अन्तिम अधिकार हो, साथै विश्वास र आज्ञाकारिताको लागि पर्याप्त र त्रुटिविहीन अधिकार पनि हो। सो मित्रहरू, के तपाईँ यस बिहानी परमेश्वरको पर्याप्त र त्रुटिविहीन वचनको अधिकार मुनि हुनुहुन्छ? के तपाईँ परमेश्वरको पर्याप्त र त्रुटिविहीन वचनको अधिकार मुनि हुनुहुन्छ? यदि तपाईँ हुनुहुन्न भने परमेश्वरको वचनको अधिकार मुनि आउने त्यहाँ एउटा तरिका छ, म तपाईँलाई बताउन चाहन्छु। स्वभावैले हामी सबै हाम्रो जीवनमा परमेश्वरको अधिकार चाहँदैनौँ, हामी उहाँको वचनको अधिकार अनुसार जिउन चाहँदैनौँ। परमेश्वरको वचनको अधिकार इन्कार गर्ने पहिलो मानिस आदम र हव्वा थिए। परमेश्वरले तिनीहरूलाई एउटा रुखको फल नखानु भन्ने आज्ञा दिनुभएको थियो, तर तिनीहरूले परमेश्वरको वचनमाथि विश्वास गरेनन्। परमेश्वरको वचनको अधिकारलाई उनीहरूले इन्कार गरे, बरु तिनीहरूले त शैतानको कुरामाथि विश्वास गरे, जसरी आज धेरै मानिसहरूले गर्ने गर्दछन्। र तिनीहरूले निषेधित फल खाए र त्यसको परिणाम भोग्न पुगे। परिणामस्वरूप परमेश्वरको अधिकारको विरुद्धमा विद्रोह गरेको कारण आज सबै मानिस पापी छन् र न्यायको योग्य छन्। तर हाम्रो निम्ति त्यहाँ एउटा सुसमाचार छ कि हामीलाई हाम्रो पाप र विद्रोहबाट बचाउन परमेश्वरले उहाँको शासन अधिकार मुनि ल्याउन भने आफ्नो महान कृपा र अनुग्रहमा परमेश्वरले आजभन्दा 2000 वर्ष पहिले आफ्नो पुत्र येशु ख्रीष्टलाई संसारमा पठाउनु भयो। येशु परमेश्वरको वचनको देहधारी रूप हुनुहुन्थ्यो, र पनि उहाँले मानव जीवनमा परमेश्वरको वचनमा पूर्ण रूपमा भरोसा गर्नुभयो। परमेश्वरको वचनलाई उहाँले सिद्ध रूपमा पालना गर्नुभयो, र तपाईँ र मैले जिउन नसकेको त्यो सिद्ध जीवन येशु ख्रीष्ट आफैले जिइदिनुभयो, र उहाँ निष्पाप भए तापनि उहाँ हाम्रो पापको साटोमा क्रुसमा मर्नुभयो, र तेस्रो दिनमा फेरि उहाँ जीवित भई उठ्नुभयो। अब आफ्नो पापको पश्चाताप गर्ने, आफ्नो पापबाट फर्केर येशु ख्रीष्टमा पुनः भरोसा गर्ने जो कोही पनि बचाइनेछ, तपाईँ पनि। परमेश्वरको वचनको सर्वोच्च पर्याप्त र त्रुटिरहित अधिकार पनि आउने एउटै तरिका भनेको येशु ख्रीष्टमा विश्वास गरेर। के तपाईँ येशुमा आउन चाहनुहुन्छ? आजै, अहिले नै आउनुहोस्, हामी प्रार्थना गरौँ।